यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विकासको लहर आउने गरी ठोस योजना ल्याउन मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकबारे छलफल। विपद प्रभावितका लागि अस्थायी आवास बनाउन उपलब्ध गराइने अनुदान मापदण्ड 2081 अन्तिम चरणमा पुगेको गृहमन्त्री रमेश लेखकद्वारा संसदलाई जानकारी। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन र गाजामा युद्ध विराम गर्ने विषयमा मध्यस्थकर्ताहरूबीच कतारको दुहामा वार्ता।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर आउने र नयाँ कीर्तिमान राख्ने खालका ठोस योजना ल्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालू आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको 100 दिनभित्र गरिने मुख्य कामबारे हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले विकास खर्च 100% गर्न सक्ने हो भने अर्थतन्त्र चलायमान बनाउन सकिने धारणा पनि राख्नुभयो। प्रधानमन्त्री ओलीले अबका तीन महिनामा विगतमा भन्दा बढ़ी मेहनतका साथ काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभयो। प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यावसायिक तालिम, विषादी र मिसावट रहित खाद्य पदार्थको आपूर्ति, उपकरण र स्रोत साधनको पूर्ण उपयोग लगायतमा ध्यान दिन निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढ़ीमा तीन दिनभित्र काम सम्पन्न गर्न निर्देशन दिनुहुँदै सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिकको निर्यात भन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रूपान्तरण गर्न, मातृ शिशु स्वास्थ्यमा सुनौला 1000 दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आमदानीको बाटो बढ़ाउन सम्बन्धित मन्त्री र सचिवको ध्यानाकर्षण गराउनुभयो। संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा ठाकुर प्रसाद गैरे र संसदीय सुनवाई समितिको सभापतिमा ईश्वरी देवी न्यौपाने निर्वाचित हुनुभएको छ। समितिको सभापति पदका लागि हिजो भएको निर्वाचनमा नेकपा एमालेका सांसद गैरे र नेपाली कांग्रेसकी सांसद न्यौपानेको एकल उम्मेद्वारी परेपछि उहाँहरू दुवैजना निर्विरोध रूपमा निर्वाचित हुनुभएको हो। सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। शपथपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै नवनिर्वाचित सभापति दोईले समितिको कार्यक्षेत्रभित्र रहेर उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2079 दर्ता भएको छ। राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक टेबल गर्नुभयो। त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले महालेखा परीक्षकको 61 वार्षिक प्रतिवेदन 2081 पेश गर्नुभयो। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन 2081 पेश गर्नुभयो। बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले विपद प्रभावित घर परिवारका लागि तयार गरेको अस्थायी आवास अनुदान मापदण्ड 2081 स्वीकृत हुने चरणमा रहेको जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले राख्नु भएको प्रश्नको जवाब दिनुहुँदै गृहमन्त्री लेखकले विपदबाट घर क्षतिग्रस्त भई बस्न नमिल्ने भएका विपद प्रभावित व्यक्तिहरूका लागि र विपद प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड 2081 तयार गरी सबै प्रक्रिया पूरा गरिसकेको बताउनुभयो। उहाँले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीड़ित पहिचान भएका 85,690 लाभग्राही मध्ये 9,584 लाभग्राहीका लागि जिल्ला विपद व्यवस्थापन समिति मार्फत 23,96,00,000 रूपियाँ निकासा भएकोमा बझाङका 1,255 जना लाभग्राहीले 3,13,75,000 रूपियाँ दोस्रो किस्ता समेत बुझिसकेको जानकारी दिनुभयो। त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि बजेट पर्याप्त नभएका कारण काम गर्न कठिनाई भइरहेको अनुभव साट्नुभयो। बैठकमा सांसदहरूले गर्नुभएको प्रश्नको जवाफमा मन्त्री पाण्डेले मन्त्रालयले संविधान 16 योजना संस्कृति पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित कानूनहरू क्षेत्रगत नीति नेपालको राष्ट्रिय पर्यटक रणनीति गुरू योजनाका आधारमा पर्यटकीय गन्तव्यहरूको विकास विस्तार र पहिचान लगायतका पर्यटन प्रवर्धनसँग सम्बन्धित कार्यक्रमहरू निरन्तर रूपमा कार्यान्वयन गर्दै आएको जानकारी दिनुभयो। यस वर्ष 16,00,000 पर्यटक भित्राउने लक्ष्य राखिएको जानकारी दिनुहुँदै उहाँले दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिइएको बताउनुभयो। त्यसैगरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरूमा अन्तर मन्त्रालय सम्बन्धित समस्याका कारण आयोजना समयमै सम्पन्न नहुने समस्या देखिएको र त्यसले गर्दा लागत बढ़ने र अपेक्षाकृत रूपमा काम हुन नसक्ने समस्या उत्पन्न हुने गरेको बताउनुभयो। सांसदहरूको प्रश्नको जवाफमा मन्त्री खड्काले महाकाली सिंचाई आयोजनाको काम अघि बढ़ाउन जग्गा प्राप्ति र वनको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको बताउनुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढ़ेर सुनाउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 2 गते आइतबार दिउँसो 1:15 बोलाइएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथि हिजो छलफल भएको छ। छलफलमा भाग लिनुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूचना र प्रविधिको उच्च पहुँच वृद्धिसँगै भ्रष्टाचारको शैली फेरिएकाले सूचना क्रान्ति अनुरूप भ्रष्टाचार निवारण गर्नुपर्नेमा जोड़ दिनुभयो। भ्रष्टाचार जस्तो गम्भीर मुद्दामा कानून मात्रै बनाएर नहुने बताउनुहुँदै अध्यक्ष प्रचण्डले भ्रष्टाचार सम्बन्धी सांस्कृतिक र सामाजिक चेतना वृद्धि पनि आवश्यक रहेको बताउनुभयो। बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पछिल्लो समय भ्रष्टाचारको शैली बदलिएकाले त्यसलाई सम्बोधन गर्न ऐन संशोधन आवश्यक भएको बताउनुभयो। उहाँले सार्वजनिक सम्पत्ति अपचलन गर्ने राष्ट्र सेवक कर्मचारी मात्र नभई घुस दिने पनिलाई कानूनी दायरामा ल्याउनु पर्ने विषयलाई ऐनले समेटेको बताउनुभयो। उत्तर पुस्तिका तलमाथि गर्ने गराउने विषयमा अत्यधिक उजुरी पर्ने गरेको तर आवश्यक कानूनको अभावमा कार्यवाही प्रक्रिया अघि बढ़ाउन नसकिएको जानकारी दिनुहुँदै अख्तियार प्रमुख राईले अब संशोधन हुने ऐनले त्यसलाई समेत भ्रष्टाचारको मुद्दा लगाउन सक्ने गरी व्यवस्था गरिएको बताउनुभयो। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले आगामी असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा हिजो सम्पन्न स्थायी समितिको बैठकले आगामी भदौ महिनाभित्र प्रदेश जनवर्गीय संगठन मोर्चा सल्लाहकार समिति र आयोगको परामर्श बैठक सम्पन्न गरी असोजको पहिलो साता केन्द्रीय समितिको बैठक राख्ने निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले सबै प्रदेशमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूबीच संयुक्त परामर्श बैठक राख्ने निर्णय पनि गरेको प्रवक्ता सापकोटाले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा डेंगू नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। काठमाडौँ भक्तपुर र ललितपुरमा डेंगू संक्रमितहरूको संख्या वृद्धि भएसँगै महामारीको रूप लिन सक्ने जोखिम देखिएपछि त्यसको नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले हिजो स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो। छलफलमा मन्त्री पौडेलले नीतिगत निर्णय र थप सहकार्यका लागि मन्त्रालय तयार रहेको जानकारी दिनुहुँदै स्थानीय तहसँग मिलेर डेंगू नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो। साउनदेखि फैलिएको डेंगू भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको विज्ञहरूको भनाई उद्धृत गर्नुहुँदै मन्त्री पौडेलले भयावह हुन नदिन स्थानीय तहबाट साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो। उहाँले सरसफाईको कमीका कारण संक्रमण फैलने भएकाले मन्त्रालयले देशैभर सातामा एक दिन सफाई अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। छलफलमा काठमाडौँ, भक्तपुर र ललितपुरका स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी हुनुहुन्थ्यो। उहाँहरूले आफ्ना तर्फबाट भएका प्रयासहरूबारे जानकारी दिनुहुँदै डेंगू र हैजा नियन्त्रणमा हातेमालो गर्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्र रमण सिंहले हाल मन्त्रालयले डेंगू जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क स्थापना गरी उपचार थालेको जानकारी गराउनुहुँदै उपचारसँगै थप संक्रमण हुन नदिन वडा तहसम्मै सचेतना विस्तार आवश्यक रहेको बताउनुभयो। नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले बीचको गठबन्धनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै नेता कोइरालाले मुलुकमा राजनैतिक स्थायित्व कायम गर्न गठबन्धन बनेको र गठबन्धनमा सानातिना कुरा आउँदैमा निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनुभयो। नेता कोइरालाले शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका हरेक क्षेत्रमा जनतालाई खुशी बनाउने गरी सरकारले काम गर्न सक्नुपर्ने बताउनुभयो। पत्रकारहरूको एक जिज्ञासामा नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार आवश्यक रहेको र मूल रूपमा निर्वाचन प्रणालीमा सुधार गर्दै जानुपर्ने बताउनुभयो। उहाँले आफ्नो पार्टीका सभापति र प्रधानमन्त्रीबीच छलफल चलिरहेकाले आगामी एक साताभित्रै कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने जानकारी पनि दिनुभयो। उहाँले नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा सभापतिमा आफू पनि उम्मेद्वार हुने बताउनुहुँदै पन्ध्रौं महाधिवेशन समयमै हुनुपर्ने धारणा राख्नुभयो। सिन्धुलीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। सिन्धुलीको तीन कन्याबाट सदरमुकामतर्फ जाँदै गरेको जीप कमलामाई नगरपालिका दुई चियाबारीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु हुनका साथै बाह्रजना घाइते भएको प्रहरी उपरीक्षक गोविन्द काफले जानकारी दिनुभयो। बा 20-6-8283 नम्बरको जीप दुर्घटनामा परेको हो। घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा पृथ्वी भुजेल, उदय मसाङ्री र पवन मसाङ्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। हिजो बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलको मूल्य प्रति लिटर 5 रूपियाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 3 रूपियाँका दरले घटाएको हो। पहिलो वर्गमा पर्ने चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोलको मूल्य प्रति लिटर 162 रूपियाँ कायम गरिएको छ। त्यसै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङका लागि प्रति लिटर 164 रूपियाँ र तेस्रो वर्गमा पर्ने पोखरा, काठमाडौँ, दिपायलका लागि प्रति लिटर 165 रूपियाँ कायम गरिएको निगमले जनाएको छ। साथै डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि 152 रूपियाँ कायम गरिएको छ भने दोस्रो वर्गका लागि 154 र तेस्रो वर्गका लागि 155 रूपियाँ कायम गरिएको आयल निगमले जनाएको छ। धनुषाको ढल्केबरबाट महोत्तरीको लुहारपट्टीसम्मको 132 केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। ढल्केबर लुहारपट्टी प्रसारण लाइन र लुहारपट्टी 132 केभी सब स्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। धनुषा र महोत्तरीको विद्युत आपूर्ति प्रणालीमा सुधार, बढ़दो विद्युत मागको व्यवस्थापन, विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत प्राधिकरण को करिब 1 अर्ब 13 करोड़ रूपियाँको लागतमा आयोजना निर्माण सम्पन्न भएको हो। डबल सर्किट प्रसारण लाइनको लम्बाई 23 किलोमिटर रहेको छ। प्रसारण लाइनका लागि विभिन्न 91 टावर निर्माण गरिएका छन्। पछिल्लो समय सिन्धुलीका किसानहरू व्यावसायिक किवी खेतीतर्फ आकर्षित हुन थालेका छन्। किवी खेतीबाट राम्रो आमदानी हुनुका साथै रोग किराको प्रकोप समेत कम लाग्ने भएकाले किवी खेतीतर्फ किसानको आकर्षण बढ़दै गएको पाइन्छ। सिन्धुली संवाददाता कमल सरला सुनवारको यो रिपोर्ट।
किवी खेती गर्न थालेको करिब करिब मैले चाहिँ 10 वर्ष हारिब हो, 71 सालबाट सुरु गरेको हो। 100 बोटबाट सुरु गरेको, अहिले हामीसँग लगभग 1500 बोट जति होला। 60-70 रोपनीको रेसियोमा हामीले किवी गरेका छौ र यसको उत्पादन सरदर हाम्रो 100 क्विन्टल भन्दा माथि वार्षिक हुन थालेको छ।
सिन्धुलीको फिकल गाउँपालिका एक नागदहका दीपक काफ्रेले 2071 सालमा 100 बोट किवीबाट किवी खेती सुरु गर्नु भएको थियो। किवी खेतीबाट उहाँले वार्षिक 30-35 लाख आमदानी लिँदै आउनु भएको छ। सिन्धुलीको फिकल गाउँपालिका किवी पकेट क्षेत्र पनि हो।
15-20 लाख त फलकै उत्पादन, बोट बिरुवा सबै गर्दाखेरि हामीले लगभग 30-35 को रेसियोमा चाहिँ कारोबार हुन्छ।
त्यस्तै गोलन्जर गाउँपालिका पास हेर्दिङका डम्बर बस्नेतले पनि व्यावसायिक रूपमै किवी खेती शुरू गर्नु भएको छ। अन्य खेतीमा भन्दा किवी खेतीमा रोग किराको प्रकोप कम लाग्ने र किवी खेती गर्न त्यति झन्झटिलो नभएपछि उहाँ किवी खेतीतर्फ आकर्षित हुनु भएको हो।
आफ्नो घरमा यस्तो गरेर राख्न पनि सकिने रहेछ। 100 रुपियाँ किलै भयो भने त वार्षिक आमदानी राम्रै हुन्छ, अरू बाली जस्तो मिहिनेत पनि परेन, त्यो आयु पनि लामो।
कृषि विकास कार्यालय सिन्धुलीले पनि किसानलाई किवी खेतीमा आकर्षित र उत्साहित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुहुन्छ। कृषि विकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत उमा देवी श्रेष्ठ।
बिरुवा पनि केही चाहिँ हामी बाँड्छौँ, हामीसँग फलफुल प्रवर्धन कार्यक्रम भनेर हुन्छ, त्यसमा डिमान्ड अनुसार अब के को चाहिँ धेरै माग आउँछ र किवीको लागि चाहिँ स्पेसली थाक्रा महत्वपूर्ण छ। थाक्रा व्यवस्थापन भनेरै कार्यक्रम राखिएको छ। थाक्रा व्यवस्थापनमा चाहिँ युवाहरूलाई प्लस गर्न चाहने मान्छेहरूलाई थाक्राको लागि चाहिँ इस्टिमेट गरेको हुन्छ इन्जिनियरले के कति खर्च लाग्छ भनेर, त्यो खर्चको आधारमा आधी पैसा साझेदारको आधी पैसा चाहिँ कार्यालयले व्यवस्था गरेर यसरी चाहिँ किसानहरूलाई प्रोत्साहन गर्ने चाहिँ गरेको छ।
सुनकोशी गाउँपालिकाको महाबारा क्षेत्र, फिकल गाउँपालिका, गोलन्जुर गाउँपालिका र तिनपाटन गाउँपालिकामा विशेष गरेर व्यावसायिक रूपमा किवी खेती गरिँदै आएको छ। अहिले किवी सिन्धुलीको बर्दिवास, जनकपुर र काठमाडौँमा बिक्री वितरण हुँदै आइरहेको छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
बेजिङ प्लस 30 को राष्ट्रिय प्रमाणीकरण कार्यशाला समानान्तर 17 र राष्ट्रिय महिला सम्मेलन आज ललितपुरमा हुँदैछ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आयोजना हुने कार्यक्रममा सन् 1995 चीनको राजधानी बेजिङमा आयोजित राष्ट्रसंघीय चौथो विश्व महिला सम्मेलनले पारित गरेका विभिन्न 12 सरोकार र सवालहरूमा समीक्षा गरिने भएको छ। राष्ट्रिय सम्मेलनबाट पारित भएको घोषणापत्रलाई नेपाल सरकारका सबै तह, निकाय र क्षेत्रमा पैरवी गर्न दस्तावेजका रूपमा उपयोग गर्न सकिने आयोजक संस्था बियोन्ड बेजिङ समिति बीबीसीले हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। राष्ट्रिय महिला सम्मेलनमा देशभरिबाट 300 भन्दा बढ़ी महिलाको सहभागिता रहने र विभिन्न 14 विषयमा समूहगत छलफल गरी काठमाडौँ घोषणा पत्र जारी गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। काठमाडौँ स्थित भारतीय दूतावासमा भारतको 78 स्वतन्त्रता दिवसका अवसरमा हिजो एक कार्यक्रमको आयोजना गरिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको आरम्भ गर्नुभएको थियो। दूतावासले नेपालका विभिन्न 5 प्रदेशका 21 शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि हिजै घोषणा गरेको छ। केही अन्तर्राष्ट्रिय समाचार। गाजामा युद्धविराम गर्ने विषयमा मध्यस्थकर्ताहरूबीच कतारको दोहामा नयाँ चरणको वार्ता भएको छ। युद्धविराम वार्तामा अमेरिका, इजरायल, इजिप्ट र कतारका अधिकारीहरूले सहभागिता जनाएका थिए। त्यस विषयमा हमासको प्रत्यक्ष सहभागिता भयो नभयो भन्नेबारे प्रष्ट हुन नसकेको रोइटर्सले जनाएको छ। गत अक्टोबर 7 इजरायल र प्यालेस्टाइन बीच शुरू भएको युद्धका क्रममा इजरायली आक्रमणबाट गाजा क्षेत्रमा 40,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। दक्षिणी गाजा क्षेत्रको खान युनिस क्षेत्रमा इजरायलले आक्रमण गरिराखेका समाचारहरू आएका छन्। युक्रेन र रूस बीच थप द्वन्द भड़किएको छ। युक्रेनले रूसी क्षेत्रमा आक्रमण गरेपछि दुई देश बीच जारी तनाव थप बढ़ने विश्लेषण गरिएको छ। भारतको 78 स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लाल किल्लाबाट राष्ट्रका नाममा हिजो सम्बोधन गर्नुभएको छ। झण्डोत्तोलनपछि आफ्नो मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले देशका सैनिक, किसान र युवाहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ। स्वतन्त्रता प्रेमीहरूले हिजो हरेक भारतीयलाई स्वतन्त्रताको सास फेर्ने सु अवसर दिएको सन्दर्भको सम्झना गर्नुहुँदै प्रधानमन्त्री मोदीले महिलाको सुरक्षाको मुद्दामा सरकार दृढ़ रहेको लाल किल्ला सम्बोधनबाट बताउनुभयो। उहाँले महिला हिंसाका घटनालाई सरकारले गम्भीरता साथ लिने र पीड़कलाई कार्यवाही गरिने पनि बताउनुभयो। उहाँले भ्रष्टाचारको मुद्दालाई आफूले निकै गहिरो तरिकाले उठाएको उल्लेख गर्नुभयो। अहिले बलात्कार र हत्या प्रकरणका विरोधमा भारतका चिकित्सकहरू समेत विरोधमा उत्रिएका बेला प्रधानमन्त्रीले सो सम्बोधन गर्नुभएको हो। 11 वर्षपछि हिजो आयोजित उक्त सम्मेलनमा भारतीय प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसका नेता राहुल गान्धी पनि सहभागी हुनुहुन्थ्यो। अब आर्थिक समाचार।
विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता बढ़ाउने भएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बिहिबार भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले नेपाललाई बजेटरी सहायता बढ़ाइने तयारी रहेको बताउनुभयो। उपाध्यक्ष रेजरले त्यसका लागि नेपालका तर्फबाट लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने सुझाव पनि दिनुभयो। भर्चुअल बैठकमा अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ़ने गरी काम गर्न नेपाल सरकार तयार रहेको पनि त्यस अवसरमा बताउनुभयो। विश्व ब्याङ्कबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई 205 मिलियन अमेरिकी डलर अर्थात करिब 28 अर्ब बराबर नेपाली रूपियाँ प्राप्त भएको थियो। साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक 3000 बिन्दु भन्दा माथि पुगेको छ। बिहिबार शेयर बजार 43.05 अंकले बढ़ेर 3000.81 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेसँगै बिहिबार कारोबार रकम समेत बढ़ेर झण्डै 30 अर्ब बराबरको कारोबार भएको छ। बिहिबार बैंकिङ, होटल तथा पर्यटन, जल विद्युत लगानी, सामूहिक लगानी कोष, निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। नाडा अटो सो प्रदर्शनी भदौ 11 गतेदेखि 16 गतेसम्म काठमाण्डुमा आयोजना गरिने भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएशनको आयोजनामा काठमाण्डुको भिरकुट्टी मण्डपमा आयोजना हुने नाडा अटो सोमा 4 पाङ्रे तथा 2 पाङ्रे ब्राण्डका साथै व्यावसायिक सवारी साधन ब्राण्डहरू प्रदर्शनमा राखिनेछन्। प्रदर्शनीले आर्थिक गतिविधिलाई बढ़ावा दिने र अटोमोबाइल व्यवसायको मनोबललाई उचाल्ने विश्वास लिएको आयोजक नेपाल अटोमोबाइल्स एसोसिएशनले जनाएको छ।
सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेवाङ बीच बिहिबार दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा छलफल भएको छ। मैदान स्तरोन्नतिका लागि लाग्ने समय बजेटका विषयमा दुई पछि बीच राखेपमा प्रारम्भिक छलफल भयो। सदस्य सचिव घिसिङले मैदानको स्तरोन्नतिका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। रंगशालाको विषयमा राखेपले बिहिबारे एन्फालाई पत्रचार पनि गरिसकेको छ। अध्यक्ष नेवाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी स्तर वृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साप U20 च्याम्पियनशीपमा नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी कुशल देवालले गर्ने भएका छन्। गत वर्ष नेपालमै भएको साप U19 को कप्तानी गोलरक्षक जियारत शेखले गरेका थिए। कुशलले उक्त प्रतियोगितामा शेखको कप्तानीमा खेलेका थिए। साफ U20 खेल्ने टोलीमा जियारतले पनि निरन्तरता पाएका छन्। यद्यपि यसपल्ट मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कप्तानी जिम्मेवारी कुशललाई नै दिएका छन्। उनीसँग ललितपुर सिटी AFCबाट नेपाल सुपर लिग NSL खेलेको अनुभव पनि छ। कप्तान कुशलले साफ U20 च्याम्पियनशीप जित्ने मेन्टालिटी लिएर खेल्ने बताए। नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र श्रीलंका रहेको समूह एमा बंगलादेश पनि छ। अर्को समूहमा साबिक विजेता भारत, मालदिव्स र भूटान छन्। U20 टोलीले यसपल्ट चर्च बोइज युनाइटेडसँग 3 र आर्मीसँग केज अभ्यास खेल खेलेको थियो, जसको कारण टीमको तालमेल पनि राम्रो भएको कप्तान कुशलले बताए।
अब मौसम। आज देशभर आंशिकदेखि साधारणतया बद्ली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, वर्षा 1.7 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:35 भयो भने सूर्यास्त भरे साँझ 6:41 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। विकासको लहर आउने गरी ठोस योजना ल्याउन मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकबारे छलफल। विपद प्रभावितका लागि अस्थायी आवास बनाउन उपलब्ध गराइने अनुदान मापदण्ड 2081 अन्तिम चरणमा पुगेको गृहमन्त्री रमेश लेखकद्वारा संसदलाई जानकारी। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन र गाजामा युद्धविराम गर्ने विषयमा मध्यस्थकर्ताहरूबीच कतारको दोहामा वार्ता। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।